नुकसान पहुंच चुका है, तो क्या तवक्को रखी जाए कि ये पहला मरहला कब तक सिमट सकता है?
जहाँ तक ऑपरेशन ज़र्ब आज़म का ताल्लुक है तो इसका तो तकरीबन जिस तरह आपने बताया तक साल मुकम्मल होने को है। अब साल बाद जो इसका जायजा लिया गया और तो उसके तो उसके तनाजुर में अगर देखा जाए तो इस ऑपरेशन को मदर ऑफ ऑपरेशन कहा जा सकता है, इसलिए कि इसने बच्चे दिए और एक खैबर टू के लिहाज से जो कि तीरा वैली में हुआ, उसके अलावा कराची के ऑपरेशन को भी इसने अपने फोल्ड में ले लिया, और इसके अलावा जो स्ट्रिंग और टारगेटेड ऑपरेशन बाकी पाकिस्तान में तकरीबन 9000 के लगभग या उससे ज्यादा ऑपरेशन हो चुके हैं। तो इन सबको अगर देखा जाए तो सिक्योरिटी एजेंसीज और इंटेलिजेंस एजेंसीज और जितने भी हमारे लॉ इन्फोर्समेंट एजेंसीज हैं वो इस दौरान इस साल में काफी फाल नजर आते हैं, एक्टिव नजर आते हैं, प्रोएक्टिव नजर आते हैं, और लगता है कि उन्होंने इसको एक हदफ बना लिया और उस हदफ को हासिल करने के लिए वो हर किस्म की कोशिश कर रहे हैं। जहाँ तक वो आपने फिगर्स दिए हैं उस फिगर्स को यकीनी तौर पर हम हतमी नहीं कह सकते सिवाय सरकारी जराए के जो बताए हुए हैं, लेकिन जहाँ तक मिलिटेंट्स का ताल्लुक है तो ये बात यकीनी है कि वो मिलिटेंट इससे ज्यादा तादाद में कुछ तीरा वैली चले गए थे, कुछ अफगानिस्तान चले गए थे और कुछ आईडीपीस की सूरत में और बाकी गैर मारूफ रास्तों से पाकिस्तान में दाखिल हो चुके हैं। लेकिन जहाँ तक वो फुट सोल्जर्स का या बंदूक बरदार का ताल्लुक है वो तो शायद मारे जा चुके हों, लेकिन जहाँ तक उनके फैसिलिटेटर का, हार्बर्स का और उनके ताल्लुकदार का और उनके फाइनेंशियल का ताल्लुक है
वो अपनी जगह मौजूद है,
तौर पर काफी ज्यादा मौजूद है।
जी हमारे साथ हैं सेनेटर जायद खान साहब भी, थोड़े वक्त के लिए उन्होंने हमें ज्वाइन किया है, उनका नुक्ता नजर भी लेते हैं। सेनेटर जायद खान साहब आपका बहुत शुक्रिया। आवामी नेशनल पार्टी का जो पिछला दौर हुकूमत था उसमें आपसे आपकी क्यादत से हम यही सुनते रहे हैं कि दहशत गर्दी का खात्मा ज़ाहिर हर सूरत होना चाहिए और जो भी पॉलिसी हो अगर ताकत का इस्तेमाल करना है तो वो भी पूरी कन्विक्शन और फोर्स के साथ और बड़ा फैसला कुन, अगर मुज़ाकरात करने हैं तो वो भी पूरी एनर्जीज के साथ। अभी इस टेन्योर में इस हकूमत में जो कुछ हो रहा है, खा वो अब मिलिट्री का इस्तेमाल है या पोलिटिकल इंगेजमेंट जो हमें कुछ अर्सा पहले नज़र आई थी, आप उससे मुतमिन हैं? और जो नतायज आ रही हैं जिसका अगर मैं हवाला दूं, आर्मी चीफ ने भी आज उसका तस्करा किया कि नतायज भी आने बेहतर शुरू हो गए हैं, उसमें उन्होंने जिम्बाब्वे की टीम के टूर को मेंशन किया है पाकिस्तान आना, इसके अलावा जो पाकिस्तान चाइना ताल्लुकात हैं और वो जो कॉरिडोर है उसका भी रेफरेंस इसी जिम्न में आया और चीन के सदर का दौरा, दीगर हाई प्रोफाइल दौरे, तो आपको लगता है कि उसके नतायज आना शुरू हो गए और आपने इसकी डायरेक्शन को कैसे देखा है?
देखिए जी, सबसे तो पहले बात यही है कि जरब आज़म जब शुरू हुआ काफी उस पर यही था, कुछ इतराजात भी थे, कुछ पॉलिटिकल पार्टीज इसको सही नहीं समझ रहे थे और बदकिस्मती से आपको इलम में है कि जब 80 की दहाई में ये सूरतेहाल बन गया अफगान वार, उसके बाद जो सूरतेहाल बन के आ रही थी, अभी तक आपको याद है कि ज़रब आज़म से पहले भी हमारे पॉलिटिकल पार्टीज में बहुत सारे इख्तलाफ थे, कुछ लोग इसको अपने भाई समझते थे, कुछ लोग इसको हमदर्द समझते थे, लेकिन चूंकि आपने हमारे जिक्र किया तो हमें तो 5 साल का एक्सपीरियंस था, हमने डायलॉग भी की थी और वो डायलॉग भी आपके सामने थे और जो चीजें मांगे थे हमने वो भी दी, लेकिन नाकाम रही, कामयाब ना हो सकी। ज़रब आज़म से जरूर असर पड़ा हुआ है, वो उसी तरीके से ताकत में नहीं है जिस तरीके से हमारे वक्त में, क्योंकि हमने तो सुबह से तो निकाल दिया था लेकिन ट्राइबल एरियाज में था, बॉर्डर पे था या अफगानिस्तान से वो अटैक्स करते रहे, अब वो सूरत हाल तो बिल्कुल नहीं है, लेकिन उसी तरीके से इसके फाइनल नहीं कि ये जो 20 नुकात पे बनाए गए थे जो पार्लियामेंट में पास
नेशनल एक्शन प्लान,
जी नेशनल एक्शन प्लान जिसमें हमारे जो सिविल गवर्नमेंट्स थी उनकी भी जिम्मेवारियां थी, इस वक्त तक सिविल गवर्नमेंट्स ने अपनी जिम्मेवारियां कोई पूरे नहीं किए। देखिए ट्राइबल एरिया या बॉर्डर्स की उस तरफ ये तो अपना एक चीज है, लेकिन जो हमारे शहरों के अंदर जो हमारे बेन तंजीमें हैं, आज तक हमें नहीं पता है कि हमारे बेन तंजीमें कौन सी है, हमारे जो यहाँ पे मदारस का है वो अभी भी रिकॉर्ड सही नहीं है, तो बहुत सारे अभी भी खला में है।
आपने खुद मेंशन की होगी आपको बैन तंजीमों की एक फहरिस्त दी गई थी जो के खासी उसके अंदर नकायस मौजूद थे, वो तंजीमें भी थी जो बहुत जाहिरी तौर पे ओपनली ऑपरेट करती हैं। जायद साहब ये बताइएगा, अगर आप बिल्कुल पार्टी लाइन से हट के देखें तो आपके ख्याल में अब सियासी क्यादत का रोल या किरदार क्या बनेगा जब फौज इन इलाकों से जहाँ पे ऑपरेशन हो रहा है वापस अपनी बैरिक्स में जाएगी और एक तरह से वो कहेंगे कि हमने जी क्लियर कर दिया है यहाँ से मिलिटेंट्स को, तो क्या किरदार होगा पॉलिटिकल लीडरशिप का, इंतजामिया का, कि इन शहरों में वो लोग दोबारा ना आ सकें?
دیکھیں, ایک تو اب اس وقت جو ہماری فوج ہے وہ ٹرائبل ایریاز میں ہے, وہاں تو سول گورنمنٹس کا یا پولیٹیکل لوگوں کا کوئی رسائی تو نتینہ ہے. صرف جو اس وقت بات ہے وہ میں ایک آپ کو کلیئر کرنا چاہتا ہوں کہ جب تک ہم اور افغانستان ایک پیج پہ نہیں ہوں گے یہ مسئلہ حل نہیں ہو سکے گا. اس کے لیے ابھی پہلے تو ایک صحیح سمت بات جا رہی تھی کہ افغان گورنمنٹ اور ہماری دونوں گورنمنٹیں آپس میں روابط میں تھے, لیکن کچھ عرصے سے وہاں سے بھی شکایتیں آ رہی ہیں, ہمارے سے بھی جا رہے ہیں. جس طرح کے وہ حقانی نیٹ ورک کی بات کر رہے ہیں, ہم فضلہ کی بات کرتے ہیں, تو یہ ابھی بھی وہ خدشات موجود ہے. اس کو میرے خیال میں جب تک کی خدشات کو دور نہیں کیا گیا تو وہ آپریشن بھی بند کرنا یا وہاں سے فوج کو واپس بلانا میرے خیال میں یہ مفاد میں اس وقت تک نہیں ہوگا, کیونکہ ٹرائبل ایریا میں کوئی ایسے سول سکاپ نہیں ہے جس کو وہ کنٹرول کر سکے, اور پھر وہ پاکستان کے اندر پھر وہ پنپنے لگے گا اور پھر اپنی شہروں کی رسائی پھر وہ شروع کر دے گی جس طریقے سے پہلے ہوتا رہا آپ کے سامنے. تو ہم سمجھتے ہیں کہ سب سے پہلے ہمیں افغانستان اور افغان گورنمنٹ کے ساتھ مل کر بیٹھ کر اس مسئلے کا پورا حل نکالنا ہوگا, تاکہ اس طرف ہو یا اس طرف ہو اس کو ایک یا تو وہ آ کے اسلحہ سرینڈر کر دے یا اگر نہیں کرتے ہیں تو پھر تو اس کے خلاف دونوں ملکوں کو مل کر ایک کام کرنا پڑے گا تاکہ اس کا جو ایک عذاب ہے اس سے ازالہ مل سکے. اگر یہ نہیں ہوگا تو میرے خیال میں یہ ممکن ہی نہیں ہوگا, کیونکہ ابھی تک آپ نے ملاکنڈ میں دیکھا, ملاکنڈ ڈویژن میں ابھی بھی ہماری فوج بیٹھی ہے, ابھی تک وہ سول گورنمنٹ وہ سنبھال نہ سکے. اور بدقسمتی ہے کہ اس وقت جو ہمارے وہاں پہ آپ نے اسکول کے بچے کی بات کی, میں اس پہ ایک سیکنڈ بات کرنا
جی, میں ضرور آپ کا نقطۂ نظر اس پہ لینا چاہ رہا تھا, کیونکہ آپ چلے جائیں گے تو ہمارا یہ اگلا سیگمنٹ ہے, تو آپ کا پوائنٹ آف ویو اس پہ آ جائے, ضرور بات کیجیے اس پہ.
میں یہ کہنا چاہتا ہوں کہ دیکھیے, یہ دنیا کے ہسٹری میں کہیں بھی نہیں ہوا ہے کہ آپ ٹیچرز کو ٹریننگ دے رہے پسٹل چلانے کو ٹریننگ دے رہے.
ویسے ہوا ہے, امریکہ میں ہوا ہے, انگلینڈ میں بھی ہوا ہے.
دیکھیں پتہ نہیں وہ ہوا ہے, لیکن اس کا مجھے نظر اس لیے پہچان آ رہے کہ جو ملیٹنٹس ہے, دیکھیں ایک گولی چلانے والا بند آتا ہے وہ تو آسان ہے, لیکن آپ کو پتہ ہے ہمارے جس طریقے سے ہماری جو آرمی پبلک اسکول پشاور میں جو واقعہ ہوا, اس میں ایک ٹیچر کیا کر سکے گا, کیا گولی چلائے گا؟ میرے خیال میں یہ چیزیں ناممکن ہے, کیونکہ ہمارے اور یو کے میں فرق ہے. تو یو کے میں اسی طرح دہشت گردی کا سامنا نہیں کر رہے ہیں یا اس طرح سب چیزیں اس کے اندر نہیں ہے جس طرح ہمارے اندر ہے, تو ہمارے لیے تو وہ نہیں ہے. جب تک آپ بندوق ٹیچرز کو بندوق ہاتھ میں پکڑواؤ گے تو میرے خیال میں اس سے یہ جو واقعہ ہوا ہے, کیونکہ یہ ایک چیز معاشرے میں پھیل جاتی ہے, تو معاشرے کو اسلحہ سے بالکل اگر وہ بھی کر رہے تو وہ بھی غلط کر رہے, کیونکہ معاشرے میں اگر اسلحہ کے آپ ایک پلا دیتے ہو تو پھر اس سے امن یا شانتی تو نہیں آئے گی نا, اس سے تو آپ نقصان کی طرف جاؤ گے, اور کوئی پتہ تو نہیں ہوتا ہے نا کہ کسی کے ہاتھ سے کیا چلتی ہے. جس طریقے سے اس وقت کا واقعہ ہوا, تو میرے خیال میں یہ ایک دانشمندانہ فیصلہ نہیں تھا, اور یہ حکومت کا کام ہوتے, حکومت وقت کا کام ہوتا ہے کہ وہ عوام کی جان مال کی حفاظت کرے.
بہت شکریہ سینیٹر زید خان صاحب, عوامی نیشنل پارٹی کے رہنما, آپ نے ہمیں جوائن کیا, آپ کا بہت شکریہ. اور سامعین, اسی سیگمنٹ میں ہمیں جوائن کیا ڈاکٹر اعجاز خان صاحب نے, پروفیسر ہیں پشاور یونیورسٹی میں, اور بریگیڈیئر سعید نذیر مومن صاحب ہمارے ساتھ موجود ہیں, ممتاز سیکورٹی اینالسٹ ہیں. بریگیڈیئر صاحب آپ فرمائیے گا, ہم نے بھی جو زید خان صاحب سے بھی یہ سوال کیا کہ ملٹری تو آپریٹ کر رہی ہے اور ایک ٹائم آئے گا جب فوج ان علاقوں سے نکل جائے گی, ایک کلیئرنس کی چٹ دے کے کہ یہاں سے اب تمام جو ہائیڈ آؤٹس ہیں, جو ٹھکانے ہیں ملیٹنٹس کے, ان کو تباہ کر دیا گیا ہے, اس کے بعد کیا کردار بنے گا سیاسی انتظامیہ کا, اور وہاں پہ جو پولیٹیکل انتظامیہ ہے ان علاقوں کے اندر کیا کرنا ہوگا انہیں؟
دیکھو یہ شورش زدہ علاقے ہیں اور پہلے سے یہ پسماندہ تھے, اب یہ مزید پسماندگی میں چلے گئے ہیں اور بے گھر بھی ہو چکے ہیں.
صحیح.
اب ان کے لیے سوائے ایک مارشل پلان لانے کے اور کوئی طریقہ نہیں ہے, اور وہ مارشل پلان سیاسی ریفارمز کا بھی ہے, ایڈمنسٹریٹو ریفارمز کا بھی ہے, اور اس کے علاوہ ایک بڑا اکنامک پیکج بھی, اور وہ اکنامک پیکج نان لیپسیبل ہو تاکہ اس کو یہاں پر اس علاقے کو ترقی دینی ہے تو ترقی صرف نہیں ہے کہ روڈ بنا لے, بلکہ یہ ہے کہ وہ اسکول سارے ریہیبلیٹیٹ کرنے, ہاسپٹل ریہیبلیٹیٹ کروانے, لوگوں کو ریہیبلیٹیٹ وہاں پر کروانا ہے, اور ان کو روزگار کے مواقع دینے, ان کو قومی دائرے میں شامل کرنا ہے. اب یہ ہے کہ فاٹا کے لوگ جو ہے اور تو وہ ظاہر ہے بہت سارے طریقوں سے ایون ہمارے آئین کے مطابق وہ ڈپرائز لوگ ہیں, وہ ڈسکریمنیٹڈ لوگ ہیں, تو جب تک ان کو یہ حقوق نہیں دیے جاتے और उनके साथ पॉलिटिकल पार्टी जो है वो अपना हिस्सा नहीं डालती और वहाँ पर अच्छी एडमिनिस्ट्रेशन और अच्छे रिफॉर्म्स आइन के तहत नहीं लाते और उनको हुकूमत में हिस्सादार नहीं बनाते, तो तब तक वो लोग महरूम भी रहेंगे और हुकूमत से दूर भी रहेंगे और वहाँ पर इस किस्म के सिलसिले दोबारा इन्हें आने का इम्कान हो सकता है। हालांकि ठीक है कि फौज ने क्रस्ट क्लियर कर लिया, जमीनी सतह पर क्लियर कर लिया, लेकिन अभी ये पॉलिटिकल हुकूमत का काम है कि वहाँ पर एक ऐसा मार्शल प्लान जिसमें कबाइलों को अपने इतमाद में लेकर उनको हिस्सेदार बनाकर और वहाँ पर ये रिफॉर्म्स जल्द से जल्द और बड़े पैमाने पर लाए, तो फिर लोगों के नुकसान का अजाला भी हो सकता है, हुकूमत पर उनका ट्रस्ट भी आ सकता है और फिर खुद मिलिटेंसी ने जो स्पेस लिया हुआ है वो स्पेस खुद ब खुद रोड हो जाएगा और लोग उसमें स्टेक होल्डर बनकर फिर हुकूमत के एक किस्म के नुमाइंदे बनेंगे। अगर एक अच्छा लोकल बॉडी और गवर्नमेंट या सिस्टम उधर लाया जाए जिस तरीके से बाकी पाकिस्तान में है, तो मेरे ख्याल में ग्रास रूट लेवल पर लोग इम्पावर हो जाएंगे और अगर लोग इम्पावर होते हैं तो फिर वहाँ पर वो अपना वाक इख्तियार इस्तेमाल कर सकते हैं और जब वो अपने यानी मतलब है कि जो उनके लिए पॉलिसी बनती है उस पॉलिसी का हिस्सा बनते हैं तो फिर वो पॉलिसी के लिए कुर्बानी भी देने के लिए तैयार हो जाते हैं। लेकिन अभी जिस तरीके से हमने उनको आइसोलेट रखा है, उनको कंसल्ट नहीं किया जाता, उनके कोई रिप्रेजेंटेटिव बॉडी नहीं है सिवाय सेनेट और एमएनए के, और एमएनए सेनेटर पर वाइजिंग के साथ बाहर है कि वो फाटा के बारे में कोई कानून बना ले, तो उसके लिए तो जाहिर है कि आउट ऑफ द बॉक्स एक सोल्यूशन लाना होगा और आउट ऑफ सबक वक्त सोल्यूशन यही है कि फाटा काउंसिल कायम किया जाए और उसके साथ लोकल बॉडी इलेक्शन किया जाए और उनको एक बड़ा इकोनॉमिक पैकेज देकर आईडीपीज को वापस लाया जाए और ये जो स्पेस है, ये जो डिसएंचेंटमेंट है और ये जो अभी मिलिट्री ने हमेशा तो नहीं रहना है उधर, उन्होंने वापस जाना है, तो ये एक ट्रांजिशन को मुकम्मल कराना है और फिर जाहिर है कि अफगानिस्तान के साथ हमारे जो रिलेशन है जो कि बिल्कुल फाटा उसके
उनको पॉलिटिकली बेहतर करना होगा, सिफारती तौर पे
बहुत अच्छे बनाने बने पड़ेंगे वह पाकिस्तान पाकिस्तान को वहां पर नुकसान उठाने, मतलब है कि एक किस्म का अपीजमेंट की पॉलिसी इख्तियार करना पड़े, तब भी अफगानियों को राजी करना होगा और उनके हाथ मजबूत करने होंगे और तालिबान को और अफगानियों को एक मेज पर बिठाना होगा जितना भी हमारा बिसात में है और जितना भी हम उस पर असरअंदाज हो सकते हैं।
बहुत शुक्रिया, हमारे साथ रहेगा जी, हमारे साथ रहेगा प्रोफेसर एजाज खान साहब भी हमारे साथ मौजूद हैं। प्रोफेसर साहब आपका बहुत शुक्रिया, आपने बुनियादी तौर पर यह सवाल किया था कि ऑपरेशन जरबियाज एक साल उसको मुकम्मल होने वाला है, बड़ी तादाद में बताया जा रहा है कि मिलिटेंट्स यहाँ पे हलाक हुए हैं 2763, 347 पाकिस्तानी फौजी वो इस जंग में लुकमा बन चुके हैं। आप हमें यह बताइएगा कि आपने एक ऑब्जर्वर के तौर पे, एक शहरी के तौर पे कैसे देखा है इस जंग को और इसके असरात को आम आदमी की जिंदगी पे, शहरी जिंदगी पे इसके असरात क्या पड़े हैं?
बिल्कुल ऐसा है कि शहरी जिंदगी पर जहाँ तक उनके बयान का तारुफ है, 2000-3000 बयान आप अखबार में मारे गए, पता नहीं कौन मारे गए हैं, कभी नहीं बताया गया, फौजी शहीद हुए हैं, बिल्कुल हुए हैं, वहाँ पर बमबारियां भी हुई हैं, लोग भी हुए हैं, लोगों के घर भी तबाह हुए हैं, बाजार भी तबाह हुए हैं, दिन पे किसी और लोग से इसका पता नहीं, लाखों की तादाद में आई डी पी सारी दुनिया ने देखे हैं और अब तक साल बाद वापस जाने की हालत में नहीं है, इसके कि उनके घर, उनके बाजार, उनकी दुकानें, कारोबार, जिंदगी सब कुछ तबाह बर्बाद हो चुका है, वो जाए तो कहाँ जाए, 20,000 रुपए से तो वो जिंदगी नहीं गुजार सकते वहाँ पर, ऐसी हालत है। अब बात ऐसी है कि इतने हजार लोगों को मारने के फर्ज करें वो 2700 दिल्ली के, इसके बावजूद हुकूमत ने वहाँ पर एक मिलिटेंट कमांडर से मुआहदा की एग्रीमेंट की है नॉर्थ वजीरिस्तान में, अभी भी वहाँ पर हमले हो रहे हैं, अभी भी सिचुएशन क्लियर नहीं है, क्लियर नहीं हो चला है, इसके बावजूद मैं समझूँ जो बहुत मुश्किल चरण है और एक लंबी जंग है। असल में बात ऐसी है कि हुकूमत का जो अप्रोच है, अब भी लोगों को शक है, शायद गलत हो लेकिन शक ये है कि गुड एंड बैड तालिबान की पॉलिसी जारी है, अब भी लोगों को शक
سے کہ افغانستان میں کرنٹ گورنمنٹ کے ساتھ کافی بہتر بیانات کے باوجود معاہدوں کے باوجود ابھی تک پاکستان طالبان کا آپشن ہاتھ سے نہیں جانے دے رہا.
صحیح.
تو ایسی صورتحال میں ضرب حج جو ہے اس وقت کامیاب ہوتا اگر پورا ملک ایک سوچ بدلتی. دیکھیے آپ دو ہی ہوا میں نہیں چارج کراتے, ایک خاص فکر کے ساتھ چلاتے, ایک اسٹریٹجی ہوتی ہے, ایک پولیٹیکل ایمز ہوتے ہیں. وار بھی جو چاہے ایک پولیٹیکل ایکٹ ہے, جسے بغیر پولیٹیکل سوچ کے بغیر فکر کے تو وہ پھر صرف لوگوں کو مارنا ہوتا ہے. تو وہ مقصد کیا ہے اور وہ کس طریقے جسے تو یا تو آپ دہشت گردی میں کوئی فرق نہیں ہو سکتا, وہ یہاں وہاں یا کہیں وہ یہاں, یا تو آپ دہشت گردی کے خلاف ہیں یا اس کے خلاف نہیں ہیں. اس میں یہ جب آپ یہ پک اینڈ چوز کرتے ہیں تو مسائل ہوں گے.
ایک کلیکٹو پالیسی, کلیکٹو اپروچ ہوگی وہ جو اپلائی کرنا ہوگی. بہت شکریہ پروفیسر صاحب, ہمارے ساتھ رہیے گا. برگیڈیر صاحب, آپ کے ہم ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین, ہم چند سیکنڈ کی ایک بریک لیتے ہیں. محمد عاطف صاحب نے ہمیں جوائن کیا ہے, منسٹر فار پرائمری ایجوکیشن خیبر پختونخوا اس وقت ہمارے ساتھ موجود ہیں, اور پروفیسر اعجاز ہمارے ساتھ موجود ہیں. فضل خالق ہمیں جوائن کریں گے, سواد بیسڈ جرنلسٹ ہیں, انالسٹ ہیں. چند سیکنڈ کی ایک بریک لیتے ہیں. پروگرام جہاں رنگ میں آپ کا خیر مقدم, میں ہوں اسد حسن, پروڈیوسر ہیں انجم ہیرل گل اور رشا خان, ہمارے ساتھ موجود ہیں انجینئرز میں جیکسن بیٹس اور برائن مارکولیے. پروگرام کے سلسلے میں ہم بات کریں گے وہ افسوسناک واقعہ جو پیش آیا مینگورا کے اندر. مبینہ طور پر ایک استاد, پرائیویٹ اسکول کے ایک استاد, ان کے ہاتھ سے پسٹل جو رپورٹ ہوا اخباروں کے اندر, پسٹل کو صاف کرتے ہوئے گولی چل گئی. میں اس کے واقعے کی تفصیل پہ نہیں جانا چاہوں گا کیونکہ مختلف حوالوں سے رپورٹ ہو رہا ہے, اور چونکہ اس کی انکوائری ہونی ہے اور پھر آگے چل کے یہ عدالتی معاملہ ہوگا تو میں بالکل اس کا کوئی حصہ ہم نہیں بننا چاہیں گے. لیکن جو حقائق سامنے ہیں وہ یہ کہ گولی چلنے سے اسکول کے اندر ایک طالب علم وہ ہلاک ہو گیا ہے, اور بہت بڑا نقصان ہے پاکستان کے لیے بھی, اور ان کے پیرنٹس کے لیے, ان کی فیملی کے لیے, اور ایک پورے نظام کے لیے. ثانیہ پشاور, اس کے بعد اساتذہ کو الاؤ کیا گیا تھا اسکول کے عملوں کو کہ وہ اسلحہ لے کے جا سکتے ہیں. اس کو اپوزیشن آپ نے طریقے سے بیان کری ہے, سینیٹر زید خان صاحب کو آپ نے سنا ہے, انہوں نے اس کو کریٹیسائز کیا ہے کہ یہ ایک انتہائی غلط پالیسی تھی اور اس علاقے میں یہ کامیاب نہیں ہو سکتی ہے. محمد عاطف صاحب ہمارے ساتھ موجود ہیں, منسٹر فار پرائمری ایجوکیشن کے پی کے. عاطف صاحب, آپ اس انسیڈنٹ کو ریسپونڈ کیجیے گا, کیوں ہوا ایسا اور اس میں کہاں سکم ہے اس پالیسی کے اندر؟
دیکھیں جی, فرسٹ آف آل تو آبویسلی ایک ایسا واقعہ ہوا ہے کہ افسوسناک ہے, اور ہمیں خود اس چیز پہ افسوس ہے کہ جس کی بھی زندگی جاتی ہے اسپیشلی پھر بچوں کی, تو آبویسلی وہ ایک افسوسناک واقعہ ہے. لیکن اس میں تھوڑا سا میں آپ کو یہ بتا دوں کہ یہ ٹیچر کو جو حکومت کی طرف سے وہ کہتے ہیں کہ جی ٹیچر کو بندوق پرووائڈ کی گئی تھی, یا اس طرح کا واقعہ نہیں تھا. یہ اصل میں جو چوکیدار کی گن تھی, چوکیدار کے ساتھ, چوکیدار کی گن کے ساتھ ٹیچر پتہ نہیں اس کو صاف کرتے ہوئے یا جو بھی ہوئے, تو یہ انسیڈنٹ ہوا ہے. پرائیویٹ اسکول تھا ایک, یہ اس میں یہ واقعہ ہوا ہے, اور ان شاء اللہ تعالیٰ جو بھی اس کی انکوائری ہوگی بالکل نیوٹرل ہوگی, کسی کو بچانے کی یا اس کی کوشش نہیں ہوگی. جو بھی اس میں ملوث ہے, مطلب جو اس کی غلطی ہے یا جو بھی اس کے, اس کو اس کی بھرپور سزا دی جائے گی ان شاء اللہ.
لیکن عاطف صاحب, آپ نے کہا نا کہ آپ نے باقاعدہ کوئی تربیت وہ نہیں دی, ہم ویژول دیکھ سکتے ہیں جس میں خاص طور پہ جب یہ پالیسی انکارپوریٹ کی گئی تھی تو جو سیکیورٹی فورسز کے لوگ ہیں وہ ایون خواتین اساتذہ کو باقاعدہ پسٹل کا استعمال کرتے ہوئے وہ دکھائے گئے ٹیلی ویژن پہ بھی. تو آپ ویسے اس سے اگری کرتے ہیں کہ یہ ایک پہلی ایک شیلڈ ہو سکتی ہے, تحفظ ہو سکتا ہے, یہ بچا سکتی ہے طالب علموں کو اس طرح کے حادثات میں, کم سے کم نقصان کا ایک ذریعہ بن سکتی ہے یہ پالیسی؟
دیکھیں جی, میں آپ کو ایز ایجوکیشن منسٹر کلیئر کٹ ایک پالیسی بیان دے دیتا ہوں کہ جی, ہماری گورنمنٹ کی پالیسی یہ ہے کہ ٹیچرز کو ہم ٹریننگ دے رہے ہیں پڑھانے کی, उसका बेसिक काम है बच्चों को पढ़ाने का, सिक्योरिटी देना चौकीदार का काम है, पुलिस का काम है, लॉ एनफोर्सिंग एजेंसीज का काम है, टीचर का काम ये नहीं है। टीचर का बेसिक काम पढ़ाना है, उनको ट्रेनिंग देते हैं। जो आप वाक्य की बात कर रहे हैं कि जो जो फीमेल टीचर्स को ये इस तरह हुआ, जब आर्मी पब्लिक स्कूल का वाक्य हुआ तो आईजी साहब विजिट कर रहे थे डिफरेंट स्कूल्स कॉलेजेस, तो उनमें से कुछ टीचर्स ने उनको रिक्वेस्ट की कि हम पर्सनल कैपेसिटी में अगर आप हमें ट्रेन कर दें तो अच्छा होगा। तो वो हुकूमत की कोई पॉलिसी नहीं थी कि हमने कोई ऑफिशियल कहा था कि जी आप ट्रेनिंग ले लें या आप उनको ट्रेनिंग दे दें, वो उन्होंने खुद पर्सनल कैपेसिटी में आईजी साहब को रिक्वेस्ट की थी कि अगर आप हमें अगर इक्विप हो जाए तो अच्छी बात होगी। तो वो लोगों ने खुद अपनी पर्सनल कैपेसिटी में ट्रेनिंग ली थी और इसी तरह की बात थी, मतलब एज अ पॉलिसी एज अ एजुकेशन डिपार्टमेंट की कोई इंस्ट्रक्शन दिया नहीं थे कि जी आप टीचर्स को लड़ने के लिए ट्रेन करें या उनको गन की कोई ट्रेनिंग दें, वो बेसिकली ये हुआ था
जी। हमारे साथ रहिएगा चंद मिनट और ब्रिगेडियर प्रोफेसर एजाज साहब, आपसे नुक्ता नजर लेना चाहूंगा, अगरचे उनका एक पॉलिसी स्टेटमेंट है लेकिन जनरली इसके कामयाब मिसालें भी हैं दुनिया में। बरतानिया में कहते हैं हिस्टोरिकली अगर देखा जाए, मैं खास दिन तवारीख उनका तो हवाला नहीं दे सकूंगा, कि वहां पे स्कूलों के अंदर टीचर्स को ये वेपन्स ले जाने दिया गया। अमरीका के अंदर इस तरह के जब हादसात हुए तो वहां पे भी उनको ट्रेन भी किया गया, वेपन्स दिए गए। जिस तरह की मिलिटेंसी, जिस तरह की अस्करियत पसंदी का सामना है पाकिस्तान को, उसमें आपके ख्याल में ये वाकईतन एक बेहतर कोई शील्ड साबित हो सकती है तालिब इल्मों को बचाने में, उनकी जान को जानों को बचाने में, या ये काउंटर प्रोडक्टिव है?
देखिए ऐसा है कि इस बात के बारे में बिल्कुल ब्लैक एंड व्हाइट के बारे में प्लस माइनस हर पॉलिसी भी होते हैं। टीचर्स को वेपन्स की ट्रेनिंग देना, अभी तो आसिफ साहब ने एक्सप्लेन किया कि उनकी पॉलिसी नहीं थी, लेकिन नहीं पड़ता वो विजुअल जो आपने बात की थी वो हमने भी देखे थे और पॉलिसी बयान भी उस वक्त देखे थे कि जाएंगे, लेकिन अगर उन्होंने बाद में ये पॉलिसी अनाउंस कर दी हो बात है। जनरली मैं वेपनाइजेशन ऑफ सोसाइटी जन चीज है, जब लोगों के पास वेपन होंगे तो उसका इस्तेमाल हो जाए, कभी ना कभी होता है, तो इसलिए इसको डिस्करेज करना, अगर आपने वायरस को करना है करना है तो सोसाइटी में से जितने वेपन कम होंगे उतना बेहतर है, पूरा समझ लीजिए मेरी पोजिशन है। लेकिन ये वेपन होना ना होना ये बड़ी डिबेट है, अमरीका में भी इस पर लोगों की बड़ी डिबेट है और वहां पर भी बड़े हादसे होते हैं। सिर्फ एक वास्ते की बुनियाद पर मैं ना इस हुकूमत को या इस पॉलिसी को कंडम करूंगा ना इसको फायदा करूंगा, लेकिन बात ऐसी है कि अमेरिका में भी आप देखते हैं कि बड़ी डिबेट है जो वेपन लोगों का आम लोगों के पास
आम लोगों के पास होने चाहिए नहीं जी।
अक्सर ये वाकत हो जाते हैं कि इतने सारे तलबा को इसके खिलाफ आर्गुमेंट मौजूद है। बात यह है कि यहाँ पर एक बड़ी सीरियस और एक्स्ट्राऑर्डिनरी सिचुएशन है, लोगों की अगर लोग वेपन्स के इस्तेमाल को समझते हों तो कोई इसकी बुरी बात नहीं है, मगर स्कूलों में प्राइमरी स्कूल के उपाध्याय के पास वेपन का होना, पिस्टोल का होना साइकोलॉजिकली कोई अच्छा असर नहीं डालेगा, उम्र उसका इस्तेमाल हो के ना हो, और प्रोटेक्शन वो कितना प्रोवाइड कर सकते हैं ये मुझे डाउटफुल नजर आता है। इसीलिए जो जब आप प्राइमरी स्कूल को साथ को कितना अक्सर गोली में वो लोग नॉर्मली गोली चलाना जानते हैं ना, इतना थोड़ा बहुत थोड़ा सा बेहतर कर देंगे, लेकिन वो जो मिलिटेंट जब आता है जैसे यहाँ आज प्रमुख स्कूल में आया तो मुकम्मल वेल ट्रेंड आई, मतलब उसके लिए लड़ने के लिए कोई भी स्कूल की जरूरत होते तो इसे प्राइमरी स्कूल की टीचिंग हटा दे होगी तो वो आप ट्रेनिंग लेवल एक हद तक नहीं दे सकते।
लेकिन खैर ओवरऑल भी कहते हैं ना कि सोसाइटी के अंदर
पॉलिसी है, तो मेरे ख्याल में वेपनाइजेशन ऑफ सोसाइटी
काउंटर प्रोडक्टिव हो सकती है। प्रोफेसर साहब बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया, हमारे लिए वक्त निकाला है। आतिफ साहब आपसे एक आध सवाल मैंने और करना है, उसका ताल्लुक ब्राह रास्त इस इंसिडेंट के साथ नहीं है, पिछले सेगमेंट में जो हम जिक्र कर चुके हैं वो मैं जरूर चाहूंगा कि उसको आप रिस्पॉन्ड करें, लेकिन इस इंसिडेंट को वाइंड अप करेंगे हम। फजल खालिक साहब स्वाद बेस्ड जर्नलिस्ट हैं, आजकल डॉन के साथ एसोसिएट हैं, इस स्टोरी को करीब से फॉलो कर रहे हैं, और टीचर जिनसे ये वाकया रूनमा हुआ या जिनसे एसोसिएट है उनके قریبی دوست بھی ہیں. فضل خالق, کیا ریئیکشن ہے اس ایریے میں؟ اور اگر ہم جنرلی اس انسیڈنٹ پہ بات نہیں کریں گے کیونکہ اس کی ابھی انویسٹیگیشنز ہونی ہیں, عدالت میں جانا ہے, تحقیقات ہوں گی, لیکن اوور آل پالیسی کے بارے میں آپ ہمیں بتائیے گا کہ جن علاقوں میں شورش ہے, جہاں پہ اسکول ہدف بنتے ہیں, اس ان اسکولوں میں یا ان علاقوں میں ٹیچرز کا مسلح ہونا یا ان کے پاس بیسک تربیت ہونا آپ کے خیال میں کتنی فائدہ مند ہو سکتی ہے؟
دیکھیے, میں سوات کے کانٹیکسٹ میں بات کروں گا. سوات میں آپ کو پتا ہونا چاہیے یا ایجوکیشن ڈپارٹمنٹ کو یا منسٹری کو یہ علم ہے کہ یہاں پہ جتنے اسکول ہیں تو وہ بہت کم ایسے ہیں جو ہمارے اربن ایریا میں, باقی سارے پہاڑی علاقوں میں ہیں. تو اب سچویشن یہ ہے, پالیسی بنانے سے پہلے ان لوگوں نے کوئی ہوم ورک نہیں کی اس بات پہ کہ جس تمام پرائمری اسکولوں میں ان کے پاس ایک پیون ہوتا ہے, وہ پیون چوکی دار بھی ہوتا ہے اور وہ پیون بھی ہوتا ہے, سیکیورٹی مین بھی کام بھی کرتا ہے, رات کو چوکی داری بھی کرتا ہے. تو آپ یہ پالیسی آپ دیکھیں کہ ایک بندہ پورا دن اسکول میں کام کرتا ہے تو وہ رات کو چوکی داری کس طرح کا, مطلب 24 آور وہ کس طرح کی ڈیوٹی دے گا. اب اس بات کو اور مطلب یہ اس پالیسی کو سے پہلے تو بات یہ تھی کہ انہوں نے ان کے لیے ایک چوکی دار کا بندوبست کرنا چاہیے تھا, اور وہ لوگ رو رہے ہیں ایسا ہر روز, یہ ان کی ہڑتالیں ہوتی ہیں کہ بھئی ہم 24 گھنٹے ڈیوٹی کر رہے ہیں, ہمارے پاس ایک بندہ چوکی دار ہونا چاہیے. اچھا, دوسری بات یہ ہے, جب ان لوگوں نے اپنے پشاور کے اندر بیٹھ کے آئی جی صاحب نے یا ان لوگوں نے کوئی پالیسی ڈیزائن کی ہوگی, اب یہ ہے کہ ان لوگوں نے چوکی داروں کی بھی ٹریننگ دی, ون ڈے ٹریننگ دی. اب آپ مجھے یہ بتائیں کہ ایک انسرجنسی میں یا ایک بہت بڑے ملیٹنٹس کو روکنے کے لیے آپ ایک پسٹل پہ ٹریننگ دے رہے, اور وہ بھی ون ڈے. میں خود گیا ہوں ٹریننگ کی جگہ پہ, میں چوکی دار وہاں پہ رو رہے تھے, ٹیچر وہ رو رہے تھے, پتہ نہیں کون کون سی جگہ مار رہے تھے.
اچھا آتف صاحب,
پتا ہی نہیں تھا کہ ہاں
جی محمد آتف صاحب, اگرچہ یہ پرائیویٹ اسکول بھی ہوں, ظاہر حکومت خیبر پختونخوا کی حکومت اسی نے اس کو ریگولیٹ کرنا ہے, اور الٹیمیٹ ذمہ داری انہیں کی ہے, صرف سرکاری اسکولوں کی یا ملٹری اسکولوں کی بات نہیں ہے. یہ جو نکات فضل خالق نے بیان کی ہیں, آپ ان کو کیسے ایڈریس کریں گے, کیسے رسپونڈ کریں گے؟
کیا رسپونڈ کروں, ویسے تو بہت آسان ہو جاتا ہے کسی کو کہنا کہ جی آپ اس طرح کر لیں. اگر آپ کو میں تعداد بتاؤں سرکاری اسکولوں کی, صرف 30,000 صرف سرکاری اسکول ہیں, 30,000. تو اگر ایک ایک چوکی دار, جس طرح یہ کہہ رہے ہیں ایک ایک نہیں دو دو چوکی دار اگر ہم رکھیں تو 60,000 لوگ ہو گئے. تو 60,000 لوگوں کو مطلب ان کی تنخواہ, ان کی مطلب ساری چیزیں, تو وہ نیکسٹ تو امپاسبل ہو جاتے ہیں. یہ چیزیں مین کرنا, پریکٹیکلی ان کو گارڈ کرنا, میری اپنی ذاتی رائے یہ ہے کہ ان چیزوں کو پالیسی سے کنٹرول کیا جاتا ہے. ہم نے اپنی طرف سے کوشش کی ہے کہ جی کلوز سرکٹ یہ ٹی وی کیمراز لگا دیں, دیواریں اونچی کر دیں, اس کے اوپر ریزروائر لگا دیں, گیٹس کے سامنے سے بلاکٹ لگا دیں. وہ آبویسلی وہ ساری چیزیں ہیں, لیکن اگر کسی کا یہ خیال ہو کہ جی آپ چوکی دار یا ہر ایک اسکول میں ایک ایک دو دو تین تین چوکی دار رکھتے ہیں, 30,000 صرف سرکاری اسکول ہے, ٹوٹل ملا کے پرائیویٹ اور انسٹیٹیوٹ ملا کے تقریباً 40,000-45,000 بن جاتے ہیں. تو مطلب ہر جگہ اس کو مین کرنا, ہر جگہ اس کو گارڈ کرنا, ہر جگہ پولیس دینا, تو مطلب بہت پریکٹیکلی بہت زیادہ مشکل ہو,
انڈرسٹینڈیبل ہے. اچھا, شاید یہ تھوڑی سی ڈیٹرنس ہو, تھوڑا سا ریزسٹینس ہو, جب تک کہ باقی سیکورٹی کے ادارے نہیں پہنچتے ہیں تب تک اسکول کے اندر.
اسی وجہ سے اگر مطلب یہ اگر تھوڑی بہت چوکی داروں کو یا ان لوگوں کو تھوڑی بہت ٹریننگ دی بھی گئی ہے, لیکن ایک بات میں آپ کو بتاؤں نا, اگر جس طرح کے ملیٹنٹس ہوں جو کہ انٹرنیشنل لیول کی ملیٹنسی ہو, جو انٹرنیشنل لیول کی ان کی ٹریننگ ہو, ان کی آپ کمٹمنٹ دیکھیں, تو وہاں اگر آبویسلی مطلب تھوڑی بہت ٹریننگ تو ان کو دی جا سکتی ہے, تھوڑی بہت ٹریننگ بھی ہو سکتی ہے. لیکن
جی بالکل آپ کا پوائنٹ آ گیا. اب دو سوال ہیں اور بہت مختصر ان کے جواب دیجیے گا.
ملیٹنٹ جو آبویسلی پھر یہ تو ہوتی ہے, لیکن ان چیزوں کو پالیسی سے کنٹرول کیا جائے گا کہ پالیسی ہماری ایسی ہو, نیشنل بھی اور انٹرنیشنل بھی, کہ یہ انسیڈنٹس نہ ہو.
محمد آدھے صاحب, دو کوشچن ہیں, جتنا مختصر ہو سکے آپ اس کو رسپونڈ کیجیے گا, چونکہ پچھلے سیگمنٹ میں جو ہم ذکر کر چکے ہیں, ایک تو یہ تھا ہم بات کر رہے تھے ضرب عزم, اس کو ایک سال ہو چکا ہے, ملٹری کی کامیابیاں سکسیس اس کو لوگ ریٹ کرتے ہیں, لیکن اس کے بعد اب پولیٹیکل رول ہے. فاٹا آئی نو ٹرائبل ایریا ہے اور اس کو فیڈرلی ایڈمنسٹریٹ ہے, لیکن آپ کے خیال میں اسٹل پولیٹیکل انتظامیہ کا اب کردار کیا بننا چاہیے کہ وہ فرنٹ رول پہ, ڈرائیونگ سیٹ پہ نظر بھی آئیں, اور فوج کے جانے کے بعد وہ اس قابل ہوں کہ اس عسکریت پسندی کو وہ ڈیل کر سکیں؟
دیکھیں جی, ملٹری آپریشن جو ہے یہ स्ट्रेटेजी का एक पार्ट होता है, ये टोटल नहीं होता। मतलब उससे पहले मिलिट्री ऑपरेशन से पहले कुछ काम करने होते हैं गवर्नमेंट ने, पॉलिटिकल पार्टीज ने, या जो भी मतलब ओपिनियन मेकर्स हैं, फिर उसके दरमियान, फिर उसके बाद में। तो आपकी बात ठीक है कि मतलब वंस ये फेज खत्म हो जाए मिलिट्री ऑपरेशन का, तो उसके बाद ऑब्वियसली पॉलिटिकल पार्टीज का अपना एक रोल है उसमें, गवर्नमेंट का अपना है, बाकी पॉलिटिकल पार्टीज का अपना है, वो रोल प्ले करना होगा हम लोगों को भी। और उसके लिए मतलब स्ट्रेटेजी कुछ बन गई है, कुछ बननी है, क्योंकि सारी उम्र तो मिलिट्री ऑपरेशन नहीं चल सकता।
एग्जैक्टली। अब दूसरे क्वेश्चन की बात है, ये मीडिया, अब एक मीडिया रिपोर्ट है, मैं उस पर जाना चाहता हूँ। आपकी गवर्नमेंट पीटीआई की वो गुड गवर्नेंस के नारे के साथ आई थी कि हम बेहतर वहां पे डिलीवर करेंगे। एक मीडिया रिपोर्ट ये थी कि इस साल भी जो बजट है 2014-2015 का जो बजट था पिछला, उसको कंज्यूम नहीं कर सकी डेवलपमेंट बजट, सिर्फ 40% या 48% जो है वो यूज हुआ है। पिछले साल भी आपकी हुकूमत पे इसी का इल्जाम दिया गया, इसकी क्या वजह है? वो फंड्स क्यों आपके ख्याल में वो क्लैप्स कर जाते हैं बजाय इस्तेमाल होने के और लोगों की जिंदगियों में बेहतर लाने के?
देखिए, एक तो नंबर वन बात यह है कि जो अपोजिशन बात करती है तो ऑब्वियसली वो तो ये कहेंगे कि बुरा हो गया है, लेकिन जो फंड लैप्स होने की बात है, एक नंबर वन में क्लैरिटी लाने के लिए आपकी व्यूवर्स को कि अगर भी हुआ ऐसे, फॉर एग्जांपल एक कॉलेज बनना है, एक स्कूल बनना है, उस पर कोई लिटिगेशन है जिसकी वजह से उसके लिए 20 करोड़ रुपए या 10 करोड़ रुपए रखे गए थे और वो उस पर केस चल रहा है और वो पैसे इस्तेमाल नहीं हुए, वो कहीं जाते नहीं है, वो खत्म नहीं होते हैं, वो अगले साल फिर से उसी बजट में होते हैं और वही इस्तेमाल होते हैं। फिर नंबर टू बात यह है कि अभी बजट इंशाल्लाह ताला ये आने वाला है और जून क्लोज होने वाला है। जब जून क्लोज होगा, इतना मैं आपको बता देता हूँ कि तारीख में जितनी भी स्पेंडिंग हुई है, ट्रेडिशनली यहाँ पे हमेशा 85% तक स्पेंडिंग होती है, उससे ज्यादा नहीं होती, इंशाल्लाह ताला उससे ज्यादा होगी। और एजुकेशन का स्पेसिफिकली मैं आपको बता देता हूँ कि अबव 100%, 101-107% इंशाल्लाह
टोटल बजट का कितना परसेंट होगा? 100% तो आप वो करंट जो अवेलेबल है उसमें से कह रहे हैं ना, टोटल बजट का कितना परसेंट एजुकेशन पे आप सर्व करें?
वही नहीं, मैं आपको बता रहा हूँ कि जो करंट बजट है हमारा तकरीबन 100% से जो लिक्विडेटेड था उससे ज्यादा हम कंज्यूम कर लेंगे एजुकेशन सेक्टर की।
अच्छा, ठीक, बहुत शुक्रिया आपका मोहम्मद आतिफ साहब, आपने हमें ज्वाइन किया, मिनिस्टर फॉर एजुकेशन केपी के, और फजल खालिक साहब आपका भी बहुत शुक्रिया कि आपने हमारे लिए वक्त निकाला। सामीन, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान और भारत दोनों जोहरी ताकत के हामिल ममालिक और हालिया दिनों में दोनों मुल्कों के दरमियान ताल्लुकात में जो कशीदगी है वो हमारा मौजू है अगले सेगमेंट का, एक ब्रेक के बाद।
व्हाट्सएप पाकिस्तान, क्या सीन अच्छा है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहां रंग में आपका खैर मकदम, सामिन मैं हूं असद हसन, और प्रोड्यूसर हैं हमारे साथ अंजुम एरल गिल और अरीशा खान, जबकि जैक्सन बीट्स और ब्रायन मिरकोली हमारे साथ स्टूडियो इंजीनियर्स हैं। बात हम कर रहे हैं प्रोग्राम के सिलसिले में पाकिस्तान और भारत दोनों मुल्कों के दरमियान ताल्लुकात। अगर हम पिछले कुछ हफ्तों पर नज़र डालें तो दोनों मुल्कों की क़यादत की तरफ से बड़े सख्त बयान जो हैं वो सामने आ रही हैं, और पाकिस्तान की पार्लियामेंट ने गुज़श्ता रोज़ करारदाद मुज़म्मत भी मुत्तफ़िका तौर पर मंजूर की, जिसमें ख़ास तौर पर जो भारत के वज़ीर आज़म हैं उनका हालिया दौरा बांग्लादेश, उसके दौरान जो उनके स्टेटमेंट्स हैं उनको कंडेम किया गया, और जो वज़ीर इत्तला तो नशरियात हैं राजीव राठौर उनके बयान को, राज्यवर्धन राठौर उनके बयान की मजम्मत की गई, जिसमें उन्होंने ये कहा था या ये हिंट किया था कि भारत जहाँ चाहेगा पाकिस्तान के अंदर भी वो सर्जिकल स्ट्राइक्स कर सकता है। हवाला उन्होंने दिया था म्यांमार का कि वहाँ पे जिस तरह से भारत ने ऑपरेट किया, इस पे खासा सख्त रिएक्शन आया। आज पाकिस्तान के आर्मी चीफ ने भी उसको इनडायरेक्टली रिस्पॉन्ड किया, और उन्होंने ये कहा कि जो भी ये एक तरह से माहौल क्रिएट हो रहा है इसको लिंक करते हैं वो भी और बहुत सारे दीगर एनालिस्ट भी, जो पाकिस्तान चाइना मुजवज़ा इकनॉमिक कॉरिडोर है उसके साथ, और वो ये कहते हैं कि जब तक यहाँ पे जिस नौयत की भी हालात ख़राब करने की कोशिश की गई पूरी ताकत के साथ उससे निपटा जाएगा। पहले हम आपको चंद सेकंड की मुख्तसर साउंड बाइट सुनवाते हैं भारत के वजीर इत्तलात राज्यवर्धन राठौर की, कि उन्होंने क्या कहा जिसके ऊपर खासतौर पर बहुत ज्यादा रिएक्शन है पाकिस्तान के अंदर।
यू आर एब्सोल्युटली राइट, वी हैव अ वेरी कैपेबल आर्मी, वी नीडेड अ वेरी कैपेबल लीडर एंड वी हैव देम बोथ नाउ, एंड इफ दैट सैटिस्फाइज यू दैट इफ आई बी वेरी स्पेसिफिक अबाउट माय नेबर्स देन ऑफ कोर्स इफ पाकिस्तान अटेम्प्ट्स सच स्ट्राइक्स इनटू इंडिया वी विल स्ट्राइक बैक at the time and place of our own choosing.
جی سامین، یہ آپ نے اسٹیٹمنٹ سنا راجیہ وردھان راٹھور، بھارت کے وزیر اطلاعات، پاکستان کے وزیر داخلہ چودھری نثار علی خان، انہوں نے بھی آلموسٹ اسی طرح انتہائی سخت الفاظ میں اس کی مذمت کی اور اس کو رسپونڈ کیا، کیسے سنیے.
کیری آؤٹ سچ این ایڈونچر اور ایون کانٹمپلیٹس سچ این ایڈونچر انٹو پاکستان ول گیٹ اے ویری بلڈی فیس.
وفاقی وزیر
جی سامعین، دونوں اطراف کا نقطۂ نظر آپ نے سنا ہے، اور اب دونوں اطراف کے انڈیپینڈنٹ انالسٹ سے ہم ان کا تجزیہ لیں گے. ڈاکٹر عائشہ رے ہمارے ساتھ موجود ہیں، ایسوسیٹ پروفیسر آف پولیٹیکل سائنس ایٹ، اگر میں بتا سکوں یہ وابستہ ہیں یہاں پہ، کرنٹلی یہ وزٹنگ فیلو ہیں انسٹیٹیوٹ آف ڈیفینس اینڈ اسٹڈیز نئی دلی میں، اور ایکسپرٹ ہیں انڈین پالیٹکس اور یو ایس فارن پالیسی کی. یہاں پہ کنگس کالج پینسلوینیا میں وہ ایسوسیٹ پروفیسر ہیں، امریکہ میں بیسڈ ہیں لیکن کرنٹلی بھارت میں موجود ہیں، اور ہمیں اسی سیگمنٹ کے اندر جوائن کر رہے ہیں ظفر ہلالی صاحب، پاکستان کے فارمر سفیر، انٹرنیشنل ریلیشنز کے ایکسپرٹ، اور پروفیسر فیضان حق صاحب ہمارے ساتھ موجود ہوں گے، اسلامک کلچرل ہسٹری اینڈ یو ایس مسلم ورلڈ ریلیشن شپ کے پروفیسر ہیں بفلو یونیورسٹی میں. ڈاکٹر عائشہ رے صاحبہ، آپ ہمیں یہ بتائیے گا، آپ اسکائپ پہ ہمارے ساتھ موجود ہیں، آپ ہمیں یہ بتائیے، دونوں ملک نیوکلیئر پاور ہیں، بھارت کے اندر کہا جاتا ہے کہ اکنامک ڈیولپمنٹ ہو رہی ہے، اس کے مفاد میں نہیں ہے کسی بھی طرح کی چپکلش یا پاکستان کے ساتھ جو معاندانہ تعلقات ہیں جس کے اندر ٹینشنز ہوں، پھر آپ کے خیال میں آل آف سڈن دونوں طرف سے ان سٹیٹمنٹس کی وجوہات کیا ہیں؟
ایک تو دو چیزیں ہیں یہاں پہ جو کانٹیکسٹ میں رکھنی پڑیں گی.
جی
آپ سن سکتے ہیں؟
جی میں آپ کو سن سکتا ہوں. جی میں آپ کو سن سکتا ہوں. دیکھ سکتے اگر میں صرف یہ کہوں، اگر پاسبل ہو کہ لائٹ جو ہے وہ اگر آپ کے فیس پہ ہو، غالباً آپ کے بیک پہ لائٹ ہے تو وہ زیادہ بہتر ہو جائے گا.
بہتر تھوڑا؟
جی بہتر ہے.
اچھا تو دو چیزیں ہیں جو ہمیں نوٹ کرنا پڑے گا. ایک تو جو ریسنٹ میانمار میں جو ایپیسوڈ ہوا انڈیا کے ساتھ،
جی
انڈیا کا ریسپانس جو میانمار کے ساتھ تھا وہ سچویشن پہ ڈیپینڈ، مطلب سچویشن الگ تھا. اب پاکستان کے ساتھ ویسا سچویشن نہیں ہوگا یا ہم نہیں کر سکتے کانٹمپلیٹ، کیونکہ جیسے آپ نے کہا دونوں دیش نیوکلیئر پاورز ہیں، اور نیوکلیئر امبریلا میں اگر یہ جو اسکرمشز ہوئے ہیں، کراس بارڈر اسکرمشز، ان کو ایسکیلیٹ کیا گیا تو وہ نیوکلیئر ڈائمینشن سے کافی ڈینجرس ہو سکتی ہیں. مطلب بیسکلی ریجنل انسٹیبلٹی کو یہ زیادہ بڑھائیں گی. تو یہ ایک چیز بات ہے کہ میانمار کے ایپیسوڈ کو پاکستان ایڈمنسٹریشن زیادہ ہی شاید ریئیکٹ کر رہے ہیں، یہ میرا اوپینین ہے. افکوس دوسری بات یہ ہے کہ دونوں دیشوں میں جو نیشنلزم ہے، نیشنلسٹ پارٹی بی جے پی گورنمنٹ مودی کے انڈر اور یو نو پاکستان ایز ویل، جو ریسپانس آ رہا ہے وہ جنگوئسٹ اور بہت نیشنلسٹ ریسپانس آ رہا ہے کہ یو نو دونوں دیشوں سے سیم ریسپانس آ رہا ہے، کوئی ماڈریشن.
کس طرح کا آنا چاہیے؟ کیونکہ اگر یہ کہا جائے فار ایگزامپل کہ دہشت گردی کا جواب دہشت گردی سے، اس میں دونوں باتیں، ایک تو ایلیگیشن ڈائریکٹ آ جاتا ہے کہ دہشت گردی ہو رہی ہے ہماری طرف، اور دوسرا یہ کہ ہم اس کو ریٹیلیٹ کریں گے اور اسی انداز میں کریں گے، تو پاکستان نے اس کو بھی، یہ آپ پاریکر صاحب کا یہ اسٹیٹمنٹ تھا، غالباً آپ کے ڈیفینس منسٹر ہیں، اور اس کے بعد مودی صاحب کے جو بیان آتا ہے، اگین وجہ سمجھنا جو ہے، میرا سوال بھی یہی تھا، اسے کاسے رہیں، کیا وجہ بنی؟ کیونکہ انیشیلی تو لگا تھا کہ دونوں طرف ایک کوشش ہو رہی ہے تعلقات کو بہتر بنانے کی.
اب دیکھیے، ایک تو انڈیا کے لیے پاکستان ہیز ٹو شو انٹینٹ، مطلب جو یہ جو ٹیررزم فائٹ کر رہے ہیں ود ان پاکستان، لیکن انڈیا کے ساتھ ساتھ ٹیررزم فائٹ کرنا پڑے گا. یہ انٹینٹ جو ہے فائٹ کرنے کا، دہشت گردی، آتنکوادی، اس کو مضبوط کرنا پڑے گا. پاکستان کو ڈیمونسٹریٹ کرنا پڑے گا، مطلب پاکستانی ایڈمنسٹریشن کو ڈیمونسٹریٹ کرنا پڑے گا کہ وہ سیریس ہیں اس ایشو میں. اب اگر انڈیا کو لگا کہ وہ سیریس نہیں ہے تو کیا ہوتا ہے کہ یہ جو رائٹ کے جو پارٹیز ہیں، زیادہ نیشنلسٹ پارٹیز ہیں، وہ اور بھی پھر مطلب
ظفر علی صاحب، آپ یہ بتائیے گا، آپ کے خیال میں اگین پہلا سوال تو یہ کہ اس کی وجہ کیا بنی، اور یہ اس وقت جو پروووکیشن یا ہمیں اشتعال دونوں طرف نظر آتا ہے، اس کی امپلیکیشنز کیا ہیں آگے چل کے؟
دیکھیے، آپ سن رہے ہوں گے، یہ خاتون نے جو آپ کو کہا، اس عورت کا ٹون بھی آپ نے سنا ہوگا کیسا ہے. یہ تو سمجھتی ہے کہ ہندوستان پورے सब कॉन्टिनेंट का किंग है भाई, क्या आपको इंटेंट दिखाएंगे? अफसोस की बात ये कहना जरूर पड़ता है कि हमें पता नहीं हमें कौन अटैक करने वाला है, तो क्या हम ढूंढेंगे इंडिया को कौन अटैक करने वाला है? मिसाल के तौर पे बिकॉज ऑफ इट्स पॉलिसीज ऑन कश्मीर, छोड़ें जी ये सब बातें छोड़ें, ये जो मूवी है इसका रिकॉर्ड आप देखें, और ये अगर कोई हरकत की तो हमने बार बार बताया है कि क्या हमने अपनी चीजें जो है म्यूजियम के लिए नहीं रखी, और अगर उसने किया तो होगा, यही जनरल फीलिंग है इधर। क्या इन लोग समझ नहीं सकते ऐसे बयान देखे, ये क्या समझते हैं अपने आप को? मैं तो हैरान हूँ। अरे छोड़िए जी, आपका तो टोन ही ऐसा है कि आपके साथ कौन कोऑपरेट कर सकता है।
जी आयशा, आप इसको रिस्पॉन्ड करना चाह रही थी।
हाँ सर जी, तो बात ये है, आप कह रहे हैं कि इंटेंट नहीं दिखा रहे हैं, वैसे इंटेंट में दिखाना जैसे लकवी को बेल दे दिया गया, लकवी जो मास्टरमाइंड है 2611 के, उनको बेल देना ये इंटेंट दिखाना नहीं है। तो ये इंडिया की प्रॉब्लम नहीं है, मैं एक बात बताती हूँ, पाकिस्तान का भी प्रॉब्लम है, उनको बेल देना ये पाकिस्तान के लोगों के लिए बहुत ही डेंजरस सिचुएशन
है। आयशा, पाकिस्तान ये कहता है ये तो कोर्ट का मामला है, अदालत के मामलात में ना तो भारत मुदाखलत कर सकता है ना पाकिस्तान कर सकता है, और जो एविडेंस हैं, जो डोजियर्स हैं, वो ये कहा जाता है वो वीक हैं, जिसकी बुनियाद पे अदालत इंडिपेंडेंटली फैसला करती है।
अब ये पाकिस्तान के जस्टिस सिस्टम को तो मैं क्वेश्चन नहीं कर सकती, लेकिन वहाँ इंडिया के परसेप्शन से जस्टिस सिस्टम वीक लगता है।
सही, ये भारत का नुकसान। अच्छा ये बताइए, अगर ये वेव इसी तरह, आप क्या एंटिसिपेट करती हैं, ये रहेगी या कहीं ना कहीं इसको डिफ्यूज होना है? क्योंकि जो एनालिसिस है लोगों का वो ये है कि दोनों मुल्क ये अफोर्ड नहीं कर सकते हैं कि ये बात ज्यादा देर आगे बढ़े, और पाकिस्तान की तरफ से बहुत वाजह है, जैसे जफर इलाली साहब ने कहा है कि चूंकि ये एक थ्योरी है, एक नजरिया है, कि चूंकि पाकिस्तान अगर तादाद के एतबार से या जो वॉल्यूम में जो आर्मी है उसके एतबार से देखें तो पाकिस्तान उसको चूंकि शायद कम्पीट नहीं कर सकता है, तो अल्टीमेटली उसको उन्हीं वेपन्स की तरफ आना होगा जो उसने अपने डेटरेंस के लिए क्रिएट किए हैं। तो ये तो बहुत बड़ी खौफनाक सूरत हाल है। प्लस मैं एक और भी बात कहना चाहूँगा कि मीडिया वो भी जिम्मेदारी से शायद इस पर ज़्यादा बात नहीं कर रहा है, और एक से लगता है कि दोनों तरफ मीडिया अपने अपनी गवर्नमेंट्स को ज़्यादा प्रोवोक कर रहा है, क्या होना चाहिए?
ये आपने बहुत बिल्कुल सही बात कही है असद जी, कि मीडिया में जो पोर्ट्रेयल भी आ रहा है ना, वो जैसे मैंने पहले कहा था कि जो रेटरिक है नेशनलिज्म का, वो दोनों देशों में ही ज्यादा उभर रहा है। तो ट्रैक टू चैनल्स में डिप्लोमेसी और उसको कंडक्ट करना, कश्मीर एक और जो इशू बार बार आता है उसको बायलैटरली सॉल्व करना, इसको मतलब जारी रखना पड़ेगा।
सही, जफर अली साहब आप ये बताइएगा, अब होना क्या चाहिए है, अगर हम बिल्कुल रेटरिक्स की तरफ या कशीदगी की तरफ ना जाएं, इसको डिफ्यूज कैसे करना है?
देखिए बात असल ये है कि मोदी साहब जो हैं वो कंजेक्टिवली अनएबल हैं कि मुसलमानों के साथ और खास तौर पाकिस्तान उनका रवैया बदले या बेहतर हो। तो मेरे ख्याल में, मैंने पहले दिन कहा था जब मोदी प्राइम मिनिस्टर बना था, बहुत बड़ी बात होगी अगर इसके 5 साल के दौरान हमारा जंग ना हो, मगर अब तो प्रॉक्सी वॉर तो शुरू हो गया है। वो अफगानिस्तान में टीटीपी और फजुल्ला को उनके इंटेलिजेंस मिलते हैं, आम करते हैं, फाइनेंस करते हैं। बलूचिस्तान में एविडेंस है कि वो हथियार बन रहा है सिर्फ बलूचिस्तान को हमारे खिलाफ इस्तेमाल करना, फॉस्फोरस आईईडीज हैं जो सिर्फ स्टेट बनाती है। तो देखिए ये मोदी साहब जो हैं, इनका पूरा करियर 12 साल की उम्र से जब आप समझ जाते हैं तो इसके साथ बात करना, इसके साथ समझौता सवाल ही नहीं पैदा होता है। बेहतर ये है कि हम वी कीप आवर पाउडर ड्राई और हम तैयार हों।
सही जी, प्रोफेसर फैजान अख्त साहब भी हमारे साथ मौजूद हैं। फैजान साहब, आप जरा हमें इंडिपेंडेंट नज़रिए से बताइएगा, आयशा रे ने भारत के अंदर जो महसूस किया जा रहा है उसको बयान किया है, और जफर लाली साहब के एनालिसिस से पाकिस्तान के अंदर जो फीलिंग्स हैं वो रिफ्लेक्ट होती हैं। आप ये बताइएगा, दोनों न्यूक्लियर पावर हैं, और आज पाकिस्तान के प्रेसिडेंट ने वैसे हिंट भी किया है कि इंटरनेशनल कम्युनिटी को कहीं बीच में आना चाहिए अगर कश्मीर का मामला सामने रखें, क्योंकि अल्टीमेटली तो बर्निंग जो पॉइंट है वो वही है। तो आपके ख्याल में क्या होना चाहिए इंटरनेशनल कम्युनिटी के लिए, क्या ये बेहतर वक्त है कि वो भी बात करें, या ये बहुत आपके ख्याल में अर्ली होगा?
सबसे पहले सारे सुनने वाले बहन भाइयों को बहुत सलाम दुआ और प्यार, अल्लाह ताला उनको अपनी ईमान में रखे। असल में मसला ये है कि पाकिस्तान, इंडिया, बांग्लादेश ये वो ताकतें हैं कि जो जिसको कहते हैं ना, जो धड़ पे जुड़ी हुई हैं एक दूसरे के साथ. इन दोनों, इन तीनों का मुस्तकबिल जो है वो एक का मुस्तकबिल दूसरे को असरअंदाज करता है. और ये जितना शोर मचाएंगे ऐसे उसमें उनका अपना नुकसान होगा. और इसमें कुछ में इसमें मैं आपके सामने तीन नुक्ते पेश करने की कोशिश करूंगा. पहली बात तो यह है कि जब भी कोई टेंशन एक नतीजे पर पहुंचती है तो इंटरनेशनल रिलेशंस में कहते हैं डी एस्केलेशन ऑफ रेटरिक, यानी कि जो बयानिया है, जो नैरेटिव है, उसका जो इंटेंसिटी है उसको फौरन कम की जाए. हम देखते हैं कि नवाज शरीफ साहब और वजीर आजम मोदी दोनों ने इसकी तरफ तवज्जो दी है और उन्होंने अपने अपने मिनिस्टर से कहा है कि अपनी टोन्स को जरा मुनासिब और दुरुस्त किया जाए. और ये डी एस्केलेशन जो है ये बहुत जरूरी है, क्योंकि फिर इंसान जब गुस्से में, ये नहीं कि एक इंसान पागल हो जाता है, गुस्से में कौमें भी पागल हो जाती हैं. और वो गुस्सा, गम और गुस्सा जो है वो किसी भी वजह से, किसी भी जगह पर, किसी भी किस्म के नाखुशगवार वाक्य से एक बहुत बड़ी होलनाक जंग में भी बदल सकता है. और जो दूसरी बात जो है, जो कि बहुत जरूरी है, वो ये है कि पाकिस्तान के, मैं क्योंकि आपने मुझे कहा कि मैं न्यूट्रल होकर बात करूं, तो मैं न्यूट्रल होकर बात करने की कोशिश कर रहा हूं. पाकिस्तान जो है उसका एक बहुत बड़ा डेफिसिट है जिसका इंडिया भरपूर तरीके से फायदा उठाएगा और उठा रहा है. आज की आप न्यूज देख लें यहाँ पर अमेरिका में और दूसरी जगहों पर, कि उनकी एक बहुत अच्छी पीआर मशीनरी है इंडिया की, जो कि बहुत अच्छी तरह सराहियत किए हुए है इंटरनेशनल मीडिया में, वेस्टर्न मीडिया में. और पाकिस्तान के जो आउटलेट्स हैं जिनको इस चीज से डील करना है, जिसमें खासकर हुकूमत के जो आउटलेट्स हैं, वो या तो सुस्त हैं या वो उस काबिल नहीं रहे या काबिल होना नहीं चाहते, क्योंकि खासकर पीपल्स पार्टी की हुकूमत के दौरान एक बहुत बड़ा गैप था जिसमें पाकिस्तान की रेपुटेशन को एक बहुत बड़ा नुकसान पहुंच चुका है, जिसमें इंडिया का पल्ला भारी हो जाता है. और आजकल आपको मालूम है कि हथियारों की बात नहीं, अल्फाजों की बात है. अच्छा, इस और ये जो, और इसमें पाकिस्तान को सबसे पहले इस तरफ तवज्जो देनी चाहिए, क्योंकि पाकिस्तान का आपको पता है कि तकरीबन 60-70 हजार लोग मारे जा चुके हैं वॉर ऑन टेरर पे. और इसको कभी भी किसी भी फोरम पर मैंने नहीं सुना कि पाकिस्तानी आकर जिस कहते हैं बबांगे दोहल बात करें इस सिलसिले में कि ये हुआ है. अब जो तीसरा नुकता है मेरा, वो ये है कि इंडिया जो है उसका जो जो खुद एतमादी है और उनका म्यांमार में जाना और वो करना, ये खुद एतमादी है, ये खुश आइंद है कि भी एक ताकत इस हमारे इलाके की इस जगह पर पहुंच चुकी है. लेकिन मैं ये उनको वार्न करूंगा कि ये उनकी एक तरह की जिसको कहते हैं ना कि ये ओवर कॉन्फिडेंस भी हो सकता है. उसकी वजह ये है कि जब मैक्सिको में गई थी इन्वेस्टमेंट्स वेस्टर्न कंट्रीज की, खासकर अमेरिका की, तो पिछले 5-10 सालों में वो डाइवर्स होनी शुरू हो गई हैं, लोग वापस आना शुरू हो गए हैं और मैक्सिको की इकोनॉमी जो है बहुत बुरी तरह मुतासिर हुई.
सही, और ये एक मॉडल है.
इसी तरह इंडिया पर भी इफेक्ट हो सकता है कि डाइवर्समेंट शुरू हो जाए.
और यकीन है इंडियन जो कहते हैं कि बहुत 3-4 अशरे बहुत मेहनत की है, वो ये नहीं चाहेगा कि जंग जैसा माहौल वहां पे पैदा हो. आपका बहुत शुक्रिया प्रोफेसर फैजान साहब, आपने भी ज्वाइन किया. डॉक्टर आयशा रही आप हमारे साथ मौजूद रही, आपका भी बेहद शुक्रिया. और जफर हिलाली साहब फॉर्मर एम्बेसडर, उन्होंने हमें ज्वाइन किया, उनका भी बहुत शुक्रिया. क्विकली जाएंगे प्रोग्राम के अगले सेगमेंट की जानिब.
अब के हम बिछड़े तो शायद कभी ख्वाबों में मिले, अब के हम बिछड़े तो शायद कभी ख्वाबों में मिले.
जी समीन, मेहदी हसन साहब पाकिस्तान की गजल के अजीम गायक, भारत पाकिस्तान दोनों मुल्कों में और जहाँ जहाँ उर्दू समझी बोली जाती है, जहाँ जहाँ मौसीकी समझी जाती है, एक बहुत बड़ा नाम. आज उनकी तीसरी बरसी है और आज उनकी इसी तीसरी बरसी के मौके पे वॉइस ऑफ अमेरिका से हम उन्हें ट्रिब्यूट पेश कर रही हैं और हमारे साथ मौजूद हैं. चूँकि वक्त कम है, मैं ज़्यादा बयानियाँ आपके सामने नहीं रखूँगा मेहदी हसन साहब के बारे में. किसी तारुफ के मोहताज नहीं है उनकी खिदमात, उनको किसी सनद की ज़रूरत नहीं है, उसके बारे में कोई वजाहत की ज़रूरत नहीं है. ہمارے ساتھ ہیں ایک اور بہت بڑا نام موجودہ غزل گائکی کلاسیکل گائکی کا استاد احمد علی خان صاحب، انتہائی ہائی پروفائل کلاسیکل سنگر ہیں، اور ہمیں جوائن کیا ہے نیاز حسین لکویرا صاحب نے، فارمر ڈائریکٹر آرٹس کونسل لاہور، اور مہدی حسن صاحب کے ساتھ ذاتی تعلقات بھی انجوائے کیے انہوں نے، اور پروفیشنلی بھی کئی شوز میں ان کے آرگنائز کرنے میں ان ساتھ رہے۔ دونوں مہمانوں کا بہت شکریہ۔ استاد احمد علی خان صاحب، آپ کیسے یاد کریں گے مہدی حسن صاحب کو، اور کن الفاظ میں آپ انہیں ٹریبیوٹ دیں گے؟
صاحب بہت بڑے غزل گائک تھے، اور ان کا کوئی جوڑ یا کوئی پیدا نہیں ہو سکتا، کیونکہ جو انہوں نے کام کیا وہ بہت مضبوط کام کیا، انہوں نے لاجواب کام کیا ہے، بہت سریلا کام کیا ہے، اور بڑا لفظ کو سمجھ کے اور ایک ایک لفظ کی ادائیگی اور یہ سب چیزیں ان میں تھیں، اور میں نے تو خیر بڑا کام کیا ہے، میں جیسے سب کے ساتھ بڑے ٹور کیے ہیں، اب انڈیا ٹور کیا، انڈیا میں جو شو تھا بہت بڑا شو تھا جس میں اندرا گاندھی جی بھی بیٹھی ہوئی تھی، واجپئی صاحب بیٹھے ہوئے تھے، دلیپ کمار صاحب، منوج کمار صاحب، یہ سب پوری کریم بیٹھی ہوئی تھی دہلی میں، دہلی میں شو ہوا تھا، اس میں مہدی حسن صاحب اور اسد امانتر جی اور میں، ہم تینوں گانے کے لیے گئے تھے وہاں پہ، تو بڑا اچھا رہا۔ پھر اس کے بعد ہم نے انگلینڈ کا ٹور کیا ایک مہینے کا آفیشیل، اس میں ساتھ ہمارا رہا اسد امانت اور میں اور مہدی حسن صاحب، اور افغانستان کا کیا، پھر میں نے بنگلہ دیش ان کے ساتھ میں گایا کافی دن، 10-15 دن ہم رہے وہاں پہ، بہت اچھے انسان بھی تھے۔
صحیح، تو خان صاحب یہ بتائیے گا، اتنے بڑے نام ہونے کے باوجود اس وقت پاکستان کے اندر غزل گائکی وہ ہمیں بہت نچلے لیول پہ، نچلی سطح پہ نظر آتی ہے، کوئی نام آپ بتا سکتے ہیں جو آپ کے خیال میں غزل گائکی میں آج بھی فلرش کر رہا ہو؟ یہ فن جو ہے وہ کیوں زوال پذیر ہے پاکستان کے اندر؟
نہیں،
دیکھیں
گے، گانے والے تو ابھی بھی موجود ہیں، ایسی بات نہیں ہے، کام بھی کر رہے ہیں، سب کام کر رہے ہیں، لوگ سن بھی رہے ہیں ان کو، اچھی بات نہیں ہے کہ وہ میڈیا نہیں ان کو سنایا جا رہا، ان کو غزل کو تھوڑا
کمرشل پہلو زیادہ
پیچھے کیا ہوا ہے، تھوڑا میڈیا کا یہ قصور ہے۔
نہیں، لیکن آپ جیسی فیملیز کے اندر بھی بچے جو ہیں وہ آج کل تھوڑے ڈفرنٹ ٹائپ کے بینڈز بناتے ہیں، اس کے اندر ہمیں ضرور یہ کلاسک اور گائکی کا ایک ہنر ضرور نظر آتا ہے، لیکن موڈ جو ہے وہ تھوڑا مختلف ہے۔ نیاز حسین لکھویرا صاحب، آپ ہمارے ساتھ موجود ہیں؟
بہت بہت شکریہ آپ کا اور خان صاحب،
نے
بڑی اچھی گفتگو کی۔
جی فرمائیے، آپ سے جاننا چاہیں گے آپ کے ذاتی کچھ حوالے مہدی حسن صاحب کے ساتھ، خان صاحب کے ساتھ، اور آج کے دن آپ انہیں کس انداز میں یاد کر رہے ہیں؟
دیکھیے، بات یہ ہے کہ تھوڑا سا ذرا میں ماضی کا ذکر کرنا چاہوں گا۔
جی، ہمارے پاس کوئی 3 منٹ باقی ہیں، تو جتنا اس کو سم اپ کر سکیں آپ۔ جی
بہتر بہتر۔
صحیح،
ایک ایسے گلوکار جنہوں نے غزل کی گائکی کو پاکستان میں اتنا مقبول بنایا کہ اس کا موازنہ کسی سے بھی نہیں کیا جا سکتا۔
صحیح،
اور اس دور میں ابھی آپ بات کر رہے تھے خان صاحب، غزل کے گائک ہمارے پاس اب بھی ہیں۔
صحیح،
مثال کے طور پر غلام علی خان، انہوں نے بہت اچھا لباس پہنایا غزل کو۔
صحیح،
اس کے علاوہ جو مہدی حسن کے شاگرد تھے، پرویز مہدی اب اس دنیا میں نہیں ہیں، وہ ہیں غلام عباس ہیں، انہوں نے مہدی حسن خان صاحب کے فن کو آگے بڑھایا ہے۔
صحیح، نیاسب یہ بتائیے گا، اب ذاتی کچھ ایکسپیرینسز کچھ شیئر کر سکتے ہیں، کچھ خاص لمحات جو آپ کے خان صاحب کے ساتھ گزرے، فیملی ریلیشن شپ بھی آپ نے انجوائے کی ان کے ساتھ؟
فیملی فنکشن پہ وہ آیا کرتے تھے،
جی ہاں،
جھانگ میں ہمارا ایک فیملی فنکشن تھا، وہاں وہ آئے۔
صحیح،
اور انہوں نے 3-4 گھنٹے گایا۔ یہ جھانگ اور توبہ ٹیک سنگھ وہی علاقہ ہے کہ جہاں کسی زمانے میں جب انہوں نے غزل گائی تھی تو ان کی غزل سننے کے لیے لوگ تیار نہیں تھے۔
صحیح،
اسی ڈھنگ میں ہمارے فیملی فنکشن میں خان صاحب نے 3-4 گھنٹے گایا۔ دبئی میں ہم اکٹھے رہے، انسان بھی بہت اچھے تھے، اور غزل گائک تو سبحان اللہ، ان کو آج بھی کاپی کیا جاتا ہے بھارت میں بھی اور ہمارے یہاں،
کوئی شک نہیں۔ استاد احمد علی خان صاحب، ہمارے پاس آخری 1.5 منٹ ہے، آپ کچھ گنگنا کے انہیں ٹریبیوٹ دے سکتے ہیں؟
ہاں جی، تھوڑا سا سنا دیتا ہوں۔
جی جی،
گلوں میں رنگ بادل بہار،
गुलों में रंग भरे चले दिया गुलों में रंग भरे बातें कपट उबालती है।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया सादा मेहदी अली खान साहब, मेडिसिन साहब को शुक्रिया।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।